لا حول ولا قوة إلا بالله العلي العظيم. بسم الله الرحمن الرحيم. الحمد لله الملك الحق المبين، والصلاة والسلام على سيد المرسلين وخاتم النبيين ورحمة للعالمين وشفيع المذنبين والمخاطب بطه وياسين أبي القاسم محمد. وآله الطيبين الطاهرين الماسومين المظلومين المنتجبين الميامين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. سيما لا بقية الله في الأرضين وحجته على العالمين الإمام المنتظر والحجة الثاني عشر. اللهم عجل فرجه وقرب زمانه وكسر أنصاره وأهلك أعداءه ولعنة الدائمة على أعدائهم أجمعين. أما بعد، فقد قال الله عز وجل في كتابه المبين وفرقانه المتين وقرآنه المجيد، بسم الله الرحمن الرحيم: قل حرم ربي الفواحش ما ظهر منها وما بطن والإثم والبغي. وقال ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب. ایمان کیسے ضائع ہوتا ہے؟ اور سورہ آل عمران کی یہ آیت کہ ربنا لا تزغ قلوبنا، اے ہمارے رب ہمارے دل دوبارہ ٹیڑھے نہ ہونے پائیں ہدایت ملنے کے بعد. قرآن کریم کی یہ آیت اکثر تلاوت کی جاتی ہے، لوگ قنوت میں بھی بطور دعا اس آیت کی تلاوت کرتے ہیں، اگرچہ پیور فقہی مسئلہ یہ کہ قنوت کی اپنی جو دعائیں معصومین نے بتائی ہیں ان کا ثواب زیادہ، اور سب سے زیادہ جس دعا کا ثواب ہے وہ لا الہ الا اللہ العلیم الکریم، لا الہ الا اللہ العلی العظیم. ظاہرین جا رہے ہیں تو مسجد سہلہ میں جب آپ کو مخصوص رات میں نماز مغربین میں شرکت کریں گے، جو زمانے کے امام کے مسجد سہلہ میں آنے کی رات، تو آپ دیکھیں گے کہ اس قنوت کا خاص اہتمام کیا جاتا ہے. اور یہ دو خصوصیات ہیں اس قنوت میں، لا الہ الا اللہ الحلیم الکریم، لا الہ الا اللہ العلی العظیم، سبحان اللہ رب السماوات السب ورب الارضین، سب سے آخر تک. اور پھر اس کے بعد جو سب سے زیادہ ثواب ہے وہ اللہم اغفر لنا وارحمنا وعفنا واعف عنا فی الدنیا والآخرہ. یاد رکھیے کہ ہمارے یہاں قنوت میں جتنی دعائیں پڑھی جاتی ہیں، حتیٰ یہ کہ قرآنی آیتیں، ان سب کے مقابلے میں ان دو کا ثواب سب سے زیادہ. اور غلط فہمی نہ ہو، یہ نہیں کہہ رہا ہوں کہ غلط ہے یا حرام ہے یا قنوت نہیں ہوا یا نماز باطل ہے. قنوت تو خالی سبحان اللہ کہنے سے بھی ہو جاتا. اب یہ میں کدھر چلا گیا؟ یہ چونکہ آج کی مجلس کا اہم موضوع یہی بنے گا، تو یہ ابتدا میں ان لوگوں کے لیے جنہیں زیادہ فقہی مسائل سے دلچسپی نہیں ہوتی، وہ آتے رہیں گے مجلس میں، تو میں نے شروع میں یہ بات بتا دی. جملہ یہ ہوگا کہ نماز تو ہم پڑھتے رہتے ہیں، اپنی نماز کو بہتر سے بہتر بنانے کی فکر کرنا چاہیے. یہ بہرحال بات کا جملہ ہے، پہلے کل رات کی مجلس سے ترتیب کو ملایا جائے. مگر آج کی یہ مجلس جو کہ 1438 ہجری کے ایام عزا کے اس چوتھے عشرے کی آخری دو مجالس میں سے ایک، تو خالی کل رات کی بات نہیں ہے، اس سے پہلے والی راتوں میں بھی جو جو باتیں جہاں نامکمل ٹھہر گئیں، ان دو مجالس میں پوری کوشش کی جائے گی کہ ان سب کو باری باری مکمل کیا جائے. لیکن آغاز हमारे अब तक के 8 दिन के मौजू से हटकर, और वो ये कि जियारत के हवाले से 2 दिन बात हुई। कल तो वाकया मुकम्मल हुआ कि इमाम मासूम ने यह फरमाया गैबते कुबरा में कि जियारत का सवाब बहुत ज्यादा, लेकिन बाज औकात जिम्मेदारियां जियारत के सवाब से बढ़कर, वो दोबारा वो चीजें नहीं छेड़ना चाहता, ये आखिरी दो मजलिसें वैसे भी मातम ज्यादा होना है और गम का बयान भी ज्यादा, तो मौजू वक्त बहुत कम रह जाएगा मौजू पे बात करने का, तो वो बात छेड़ना नहीं चाहता। लेकिन उसके हवाले से एक और बहुत अहम पैगाम, और वो ये है कि जियारतें इस तरह न करो कि उस जगह का एहतराम कम हो जाए और इंसान इस तरह से वहां पे जाए कि जैसे दुनिया के बाकी मुल्कों की सैर व तफरी की नीयत से जाता। पहली दफा जाने वाला जाहिर बहुत मोहतात होता, किताब में लिखे हुए एक एक जुमले पे अमल करता। अगर किताब में ये लिखा है कि इमाम मासूम ने फरमाया कि जियारत के सफर में, करबला की जियारत, जियारत के सफर में भी आजकल के हालात में कोई खाली करबला तक तो नहीं रहता, नजफ भी जाते हैं, काउमैन भी जाते हैं, हालात साजगार हों तो सामर्रा भी जाते हैं। पहले ये था कि खाली करबला गए और वापस आ गए, जैसे दौरान है आज खाली मक्का गए और आ गए, मदीना जाना भी मुश्किल होता था। तो अब आजकल तो ऐसा नहीं है, फिर भी तो जो मेरा बयान हो रहा है जियारत के हवाले से, वो करबला के हवाले से, कि अगर किताब में लिखा है कि इमाम मासूम ने फरमाया कि करबला में गोश्त न खाओ, तो आपको बहुत से लोग मिलेंगे जो पहली दूसरी दफा की जियारत में इसका बहुत ख्याल करते हैं, और फिर आपको वो लोग भी मिलेंगे जो करबला के कयाम के दरमियान इस बात पे रोजाना झगड़ा करते हैं कि आज गोश्त क्यों नहीं था। मैंने तो ऐसे ऐसे इसमें झगड़े होते देखे कि पता अंदाजा ही नहीं होता कि ये लोग ऐसे होटल में ठहरे हैं कि खिड़की खोलते हैं सामने आका हुसैन का हरम नजर आ रहा और मुर्गी की टांग पर झगड़ा हो रहा है। ये तो बास बातें इशारे में भी की जाए तो अच्छी नहीं लगती। अगर जियारत के सफर किताब में ये लिखा है कि करबला में कयाम के दरमियान कहा तो बड़ी बात है, हंसी और मुस्कुराहट भी तुम्हारे चेहरे पे ना आने पाए, तो पहले 2 दिन, पहले 2-3 मरतबा के जियारत के सफर में बड़ा इसका ख्याल रखा जाता, और उसके बाद ये हालत होती है कि जरिया इमाम के सामने है तब भी कह कहे चल रहे होते आपस में हंसी मजाक और जोक। न वो इंतहा इस्लाम चाहता था और न ये वाली इंतहा। और इसके लिए जो खास हमें उसूल बताया गया कि जियारत कम करो। अब कम से मतलब ये नहीं है कि जियारत पे ना जाओ, कम से वो मतलब है कि जो मैं हर साल जहां जहां 40 के करीब मजलिस पढ़ता हूं, लोगों को याद दिलाता हूं, यहां चूंकि कई साल बाद आया मौका, इसलिए काफी साल पहले वो हदीस पढ़ी थी, लेकिन छोटी सी हदीस, और ये जियारत का उन्वान अब मैं मुकम्मल कर रहा हूं। बातें तो बहुत सारी हैं, पूरा एक अशरा इमाम बारगाह अली रजा खाली जियारत के उन्वान से पढ़ चुका हूं, लेकिन बस ये आखिरी चीज कि इमाम मासूम ने रावी से गरचे मक्के के बारे में ये कहा, लेकिन उसूल हर काबिल एहतराम जगह की जियारत के लिए, और इमाम ने रावी से कहा कि जैसे ही हज मुकम्मल हो जितना जल्दी हो सके वापसी का सफर इख्तियार करो, मक्के में ज्यादा देर न रहना। अब बाहर से आने वालों के लिए वापसी अपने इख्तियार में नहीं होती, लेकिन यह है कि जितना जल्दी हो सके। रावी ने चौंक के कहा, मौला मैं तो इसको गनीमत समझ रहा हूं कि जितना ज्यादा वक्त मुझे यहां पे मिल रहा, जितनी ज्यादा सांसें मुझे मक्के की फजा में लेने का मौका मिल रहा, जितनी मरतबा मुझे खाने काबा की जियारत का सवाब मिल रहा, जितनी मरतबा मुझे दुआ कबूलियत की जगहों पे जाने का मौका मिल रहा। इमाम ने कहा हज से पहले सही, हज के बाद में, اور پھر ایک خالی ایک جملہ میں اس کی تشریح بھی نہیں کرنا چاہتا کیونکہ وہ جملہ خود اتنا واضح اور مکمل، کہا کہ حج کے بعد تم کعبے کے احترام کو باقی نہیں رکھ سکو گے، کعبے کا احترام زیادہ ضروری، کعبے کی فضا میں سانس لینے یا کعبے کی زیارت کرنے اور یا کعبے پہ دعا کرنے اس سے زیادہ ضروری ہے احترام کعبہ۔ اور دیکھیں اسی کی ایک چھوٹی سی میں مثال آپ کو وہ دے دوں جو میں اکثر یہ مثال بھی دیتا رہتا ہوں، اور وہ یہ ہے کہ میں بات کعبے کے حوالے سے کر رہا ہوں کیونکہ بعض وجوہات کی بنا پر یہ حدیثیں میں کربلا کے حوالے سے بیان نہیں کرنا چاہتا، کسی کے ذہن میں خیال آئے گا کہ یہ توہین ہو رہی ہے یا زری کی توہین کی جا رہی ہے یا روضے کی۔ جب مکہ جانے والے لوگ ہر وقت ذہن میں خیال ہوتا ہے کہ جب جائیں گے تو کعبے کو دیکھتے پہلی دعا یہ مانگیں گے، آج کل یہ مسئلہ اتنا مشہور ہے کہ مجھے اس کی تفصیل بیان کرنے کی ضرورت نہیں، مشہور یہ ہے کہ خانہ کعبہ کو دیکھتے ہی پہلی دعا جو مانگی جائے گی قبول، اور یہ لوگ پہلے سے تیاری کر کے آتے ہیں اور بعض اوقات تو بڑی چالاکی کا کام کر کے اللہ سے دعا مانگنا چاہتے ہیں۔ وہ چیزوں کی تفصیل میں تو پھسل جاؤں گا موضوع سے، اور اب تو وہ تقاریر ہے کہ جہاں پرانے موضوعات کو مکمل کرنا ہے، پرانے کا مطلب اسی 8 دن میں۔ تو اب یہ ہے کہ باقاعدہ ذہن تیار کر کے آتے ہیں، اور اگر کوئی بھول بھی جائے تو چونکہ آج کل اکیلا تو کوئی آدمی حج پہ جا نہیں سکتا ہے تو قافلہ بھی اپنے ہوٹل سے چلتے وقت یاد دلاتا ہے ذہن تیار کر لیجئے، سوچ لیجئے۔ بالکل یہی حدیث اگر باپ اور ماں کے بارے میں آئی کہ باپ یا ماں کے چہرے کی زیارت کر کے جو دعا مانگو گے فوراً وہ دعا قبول، ادھر کیوں توجہ نہیں، ادھر کیوں اتنا جذبہ نہیں، ادھر آدمی اس طرح کیوں نہیں تڑپ کے سوچتا ہے کہ جا رہا ہوں ماں کے چہرے کو دیکھوں گا اور یہ دعا مانگوں گا، کعبے کے لیے کیوں ہے؟ فرق وہی کہ ماں اور باپ روزانہ کی چیز ہے، دن میں 10 مرتبہ کی بھی چیز ہے، اگر آپ کے ساتھ رہ رہے ہیں یا آپ ان کے ساتھ رہ رہے ہیں، نہ وہ احترام رہا، نہ وہ خیال رہا، نہ وہ عظمت رہی، جبکہ حدیث بالکل برابر کی ہے۔ بلکہ ایک جملہ میں بڑھا دوں تو غلط نہ ہوگا، بلکہ کعبے کو دیکھتے ہی پہلی دعا والی حدیث تو شاید ہے بھی نہیں، شاید ہے بھی نہیں۔ والدین کے چہرے کو دیکھ کر دعا مانگنا اس کی تو اتنی معتبر حدیث ہے کہ یہاں تک سلسلہ آگے بڑھا کے والدین مر بھی چکے ہیں تو یہی فضیلت ان کی قبر کی مٹی کی بھی ہوگی۔ والدین کا چہرہ تو دور، وہ مٹی کو تم نے دیکھا جس کے اندر پتہ نہیں منو مٹی کے نیچے باپ یا ماں دفن ہے، اس مٹی کی یہ خاصیت ہے، باپ یا ماں کی قبر پہ جا کے جو دعا مانگو فوراً قبول۔ تو خیر یہ تو ایک الگ موضوع ہے، بچوں کو یاد دلانا کہ باپ اور ماں کا احترام کتنا ہے، مگر بات یہ ہو رہی تھی کہ قابل احترام جگہوں کی جہاں زیارت کے لیے جاتے ہیں، عمرے کے لیے جاتے ہیں، حج کے لیے جاتے ہیں، وہاں پہ زیادہ دیر قیام کرنے سے آدمی وہ احترام کھونے لگتا۔ تو اصل مسئلہ کم زیادہ کا نہیں ہے، اصل مسئلہ ہے احترام برقرار رکھنے کا، اور یہ ہر سال زائرین کو یاد دلانا پڑتا ہے اس اعتبار سے کہ وہاں پہنچنے کے بعد اب اتنی زیارتیں تقریباً ہر آدمی نے کر لی، اب تو جو بھی قافلے جائیں گے مشکل سے 10% ایسے لوگ ملیں گے جو پہلی بار زیارت پہ جا رہے ہیں، کوئی 10 بار گیا ہے، کوئی 8 بار گیا ہے، کوئی 6 بار گیا ہے، اور وہی انداز وہاں پہ نظر بھی آتا۔ یہ چونکہ 3 دن زیارت کا بیان تھا اس سے متعلقہ بات تھی، اور ہمارا جو آج کا موضوع آگے چل کے آ رہا ہے اس میں نماز کے ساتھ اس کا بھی تذکرہ ہونا ہے تو اس کی ایک تمہید ہو گئی۔ اصل بات یہ ہو رہی، اب دیکھیں زیارت کے حوالے سے ہی میں اپنے اصل موضوع پہ آ رہا ہوں، ربط دے کے آ رہا ہوں، اور وہ یہ زوار آئے ہیں بڑے شور و شین سے، ایمان لپٹ کے رہ گیا قبر حسین سے۔ مشیر لکھنوی کا بہت مشہور شعر، ضمیر کے مشہور شاگردوں میں ایک اور اپنی ایک خاص فیلڈ کے بڑے ماہر تھے، اس طرف میں جانا نہیں چاہ رہا کہ کیا فیلڈ ہے، لیکن یہ آج کا شعر نہیں، یہ کوئی 8-10 سال پہلے کی بات نہیں بیان کر رہے، یہ چلے کوئی 50 سال پہلے کی بات بھی نہیں بیان کر رہے، ये तकरीबन 150 साल या 125 साल पुराना शेर, 150 साल पहले अकीदत ज्यादत, 150 साल पहले एहतराम ज्यादत, गर्ज वो एहतराम कुछ ज्यादा ही था जो इस्लाम ने बयान भी नहीं किया, बहुत ज्यादा एहतराम होता था मुकद्दस जगहों का। मसलन आप में से कुछ को तो अभी 50 साल पहले का भी माहौल याद होगा कि नजर व नियाज को चखने के बाद हाथ आप बेसन में नहीं धो सकते, आपको क्यारी तक जाना पड़ता होगा हाथ धोने के लिए। ये सिर्फ 40-50 साल पहले के बाद, बल्कि शायद 30 साल पहले के बाद वो एहतराम आपको याद होता होगा कि अगर आपके यहां 22 रजब की नियाज है तो न कहीं से टिक्के आएंगे, न कहीं से कबाब आएगी, न कहीं से नहारी आएगी, न कहीं से कढ़ाई आएगी, सब घर में पकेगा, हत्ता मिठाई तक घर में बनाई जाएगी पाकिजगी के ख्याल में कि वहां पता नहीं कौन बनाने वाले हैं, ये चीजें हमने नहीं देखा। मुसलमान के हाथ की चीज पाक है, लेकिन एहतराम की बात मैं कर रहा हूं खवातीन तक, जो वैसे बहुत सारे वाजिब गुसल करती भी नहीं है, लेकिन ये खास रात को नहा के या सुबह नहा के साथ, आपने ये भी देखा होगा कोरे बर्तन मंगवाए जाते थे मिट्टी के, कि नहीं वो इस्तेमाल शुदा बर्तन धोए हुए हैं, कुर पानी से धोए हुए हैं, पाक बर्तन है, लेकिन बस वो एहतराम के तकाजे। और ये 50 साल पहले या 40 साल पहले की बात, 150 साल पहले तो एहतराम और ज्यादा, उस वक्त भी जायरीन जियारत करके आ रहे हैं, जब जियारत करना इतना आसान नहीं था कि आपने इधर टिकट कटाया और 1.5 घंटे में मालूम हुआ आप पहुंच गए, महीनों की सऊबत बर्दाश्त करके आते, तभी तो वो रिवायतें आती है कि जायरीन के कदमों से उठने वाली मिट्टी गुनाहगारों पे पड़ती है तो उनमें से कितने लोगों के गुनाह माफ हो जाते हैं, वो इतनी जहमत उठा के जाते हैं, वो जो जहमतें थी वो वाले जायर। और मुशीर लखनवी ने इतने वाकयात देखे, और ये एहतराम के हवाले से लखनऊ में ज्यादा कुछ एहतराम था, तो शेर भी लखनऊ का कि जुवार आए हैं बड़े शोरो शैन से, ईमान लिपट के रह गया कब्रे हुसैन से, जिस हालत में गए थे उससे खराब हालत में वापस आ रहे हैं, ईमान को वहीं छोड़ लेके गए थे वहीं छोड़ के आ गए। ईमान कब मोमिन से अलग हो जाता है, ये कल रात की मजलिस थी। और जियारत के हवाले से मुशीर लखनवी का पैगाम, मैं इस पर ज्यादा बात नहीं करना चाहता हूं, एक पूरा अशरा पढ़ भी चुका हूं और मौजू बिल्कुल बदल भी जाएगा, और मेरी मालूमात के मुताबिक जाने वाले जायरीन एक कसीर तादाद में अब चले भी गए, लेकिन रब्त वहां से मिलाना है कि जियारत जैसा अहम फरीजा वो जिसमें इतनी बरकतें अल्लाह देता है, जाहिर हुसैन से खुश होकर कहता है मांग से तू क्या मांग रहा, कब कुब्बे के नीचे की दुआ तो फौरन कबूल है, इसके अलावा भी जाहिर की हर दुआ अपने और गैर के लिए कबूल है, मगर वहां भी ऐसे जाहिर 150 साल पहले भी थे कि ईमान छोड़ के आ रहे। और ये ईमान आदमी से कैसे अलग होता, भाई यही तो कल रात का मौजू था कि अगर इमाम मौत के हवाले से कपड़े की मिसाल दे रहे हैं कि धोबी कपड़ा खींच रहा है कांटे कपड़ा रोक रहे हैं, तो ईमान के हवाले से यही उल्टी मिसाल, शैतान ईमान खींच रहा है और मोमिन को अपना ईमान पकड़ के रखना, क्यों जरा सा भी गाफिल हुए, कभी आपने शायद हिस्सा लिया हो बचपने में या शायद हिस्सा ना लिया हो, एक मुकाबला ऐसा होता है जिसके बारे में क्विज में यह सवाल किया जाता है ना कि दुनिया का एक ही खेल ऐसा है जिसमें पीछे हटने वाला जीतता है आगे बढ़ने वाला हारता, वरना हमेशा जो आगे हैं वही लोग जीतते हैं, का वो रस्सा खींचने का मुकाबला, जब रस्सा खींचा जाता है आधी टीम इधर एक टीम इधर एक टीम उधर, तो जो पीछे हटेगी वो जीतेगी, जो आगे बढ़ेगी वो हारेगी ना, तो उसमें आपने देखा कि जरा सा भी अगर आपने अपनी गिरफ्त हल्की की तो वो सामने वाला छोड़ेगा नहीं, एक सेकंड की गफलत, जो मैं लफ्ज कहने वाला हूं कि मोमिन के पास सालों का मौका नहीं होता है, सेकंड, एक सेकंड की गफलत है और शैतान ईमान खींच के ले गया। हर वक्त उसको अपने हाथ में पकड़ के रखना है अपने ईमान को, और हर लम्हे ये सोचना है कि सामने वाला रब बना ला तुझे कुलू बना बाना वाहना में लदुन कर रामा। अब एक सवाल मेरा ये आयत कब नाजिल हुई, आज पिछले हफ्ते एक महीने पहले, ये 1400 साल पुरानी आयत है, यानी 1400 साल पहले के मोमिन के लिए भी अपना ईमान रोकना और बचाना اور شیطان سے مقابلہ ہر لمحے کرنا اتنا اہم تھا. اور آج کا زمانہ تو وہ ہے کہ روایتوں پر روایتیں, جو میں عموماً ایام عزا کے تیسرے عشرے میں پڑھتا ہوں, جو کہ زیادہ روایتیں چوتھے امام کے حوالے سے کہ آخری زمانے میں سب سے مشکل کام ہوگا ایمان بچانا. میں روایتیں نہیں دوہرا رہا ہوں, نہ صرف یہ کہ آپ بہت زیادہ سنتے رہتے ہیں, بلکہ ابھی ابھی عشرہ سجادیہ ختم ہوا, اس میں تو یقیناً پڑھی گئی ہوگی. تو اب وہ سورہ آل عمران نارمل حالات کا سورہ, 1400 سال پہلے جب تو ایمان لوگوں کے پاس ابھی آ رہا تھا, اس وقت بھی کہا کہ یہ اتنا اہم مسئلہ آخری زمانے میں جہاں ایمان جا رہا ہوگا, جہاں صبح کا مومن شام کا مومن نہیں, جہاں ہاتھ میں آگ لے کے کھڑا ہونا آسان ہے, ایمان بچانا 8 گھنٹے ایمان بچانا مشکل ہے, وہاں تو مومن کو اور الرٹ بیٹھنا, اور مومن کو ہوشیار بیٹھنا. اب یہاں پہ آج کی مجلس میں دو باتوں سے بات آگے بڑھے گی, اب مجلس اب شروع ہو رہی ہے, دو چیزوں سے آگے بڑھے گی. اور جو میں نے پہلے مجلس میں بھی عرض کیا, مسئلہ پرابلم کیا ہے, بیماری کیا ہے, ایمان جا رہا, وجہ کیا ہے اور حل کیا ہے, علاج کیا ہے, ایک بات آ جائے گی, دو باتیں آ جائیں دونوں طرف کی, کیا چیز ایمان کو خدا حافظ کہہ دیتی اور کیسے بچایا جائے, اور ایک آدھ چیز کل آئے گی. یہاں پہ ہمارے سامنے جو سب سے اہم چیز آتی, سب سے اہم چیز جس کے لیے کل کا آخری جملہ تھا عورت کا جہاد, وہ یہ ہے کہ ایمان شراب کے ساتھ بچ سکتا, ایمان ظلم کے ساتھ بچ سکتا, ایمان غیبتوں کے ساتھ بچ سکتا, ایمان بڑے بڑے گناہان کبیرہ کے ساتھ بچ سکتا ہے. میں نہیں کہہ رہا ہوں بچے گا, بچ سکتا, مگر دو چیزیں خاص یہ بتائی گئیں, اگر وہ آ جائیں تو ایمان نہیں بچتا, جن میں آج پہلی چیز ہے بے شرمی اور بے حیائی. بے شرمی, بے حیائی, بہت سارے گناہ, بہت سارے کام ایسے کہ ہر دور میں رائج رہیں, لیکن فرق یہ ہے کہ پہلے اور آخری زمانے کہ پہلے وہ گناہ چھپ کے کیے جاتے تھے, اتنی حیا گناہگار میں بھی, اور اب یہی چیزیں اتنی بے شرمی اور بے حیائی کے ساتھ ہوں گی کہ چھوٹے چھوٹے بچوں تک کو وہ چیزیں نظر بھی آئیں گی اور بتا بھی دی جائیں گی. اب پتا نہیں بے حیائی کا انگریزی ترجمہ کیا ہے, انڈیسنٹ ایکٹ یا شیم فل ایکٹ یا جو بھی ہو, یہاں کے مجمع کو ضرورت نہیں, میں اس وقت کینیڈا میں تو مجلس پڑھ نہیں رہا ہوں, بے حیائی اور بے شرم. اور اس موقع قرآن کریم کو دیکھ لیجئے یا احادیث, حدیث تو بہت ہی مختصر اور بہت ہی مکمل, لا دین لمن لا حیا اللہ, جس کے پاس حیا نہیں اس کا دین ہی نہیں, دین ہو ہی نہیں سکتا. اگر آپ کے والدین نے آپ تک دین منتقل کیا, اصل تو جو میراث باپ اپنے بیٹے کو دیتا ہے وہ دین, یہ جائیداد, یہ دولت, یہ زمینیں, یہ درہم و دینار, یہ گاڑیاں, یہ بینک بیلنس, یہ سب بیکار, اصل دولت جو باپ دیتا ہے وہ دین ہے. لیکن لا دین لمن لا حیا اللہ, اصول کافی کی جلد دوم کی روایت, اگرچہ ہمارے یہاں ایسا کوئی فارمولا نہیں کہ کسی بھی حدیث کی ہر کتاب معتبر, لیکن جتنی حدیث کی کتابیں ان میں سب سے زیادہ بہتر یا ٹاپ آف دا لسٹ کتاب اصول کافی. حیا اگر نہیں ہے, شرم اگر نہیں, تو یہ دین ہی نہیں, اگر ہے بھی تو وہ چلا جائے گا. اور قرآن کریم نے رسول اللہ کی بعثت کے آغاز سے لے کر اپنے اختتام تک جو پیغام بار بار دہرایا وہ یہ ہے کہ اللہ, گناہ تو اللہ کو ناپسند ہے لیکن گناہ میں بھی بے حیائی والے گناہ. اب آیتوں کا سلسلہ ہے, اگر میں وہ آیتیں ہی تلاوت کرنے لگوں تو آج کی پوری مجلس اس کے اندر ختم ہو جائے گی. مثلا سورہ انعام کی آیت نمبر 153, اتلو ما اوہیا الیہ, یہ تو وہ آیت ہے, قرآن کی تین آیتیں ہیں, ان تین آیتوں پر بھی امام بارگاہ علی رضا میں آج سے 8 سال پہلے میں پورا عشرہ پڑھ چکا ہوں. یہ آیت وہ ہے کہ جب اللہ کے رسول سے کوئی آ کے سوال کرتا کہ آپ جو دین لے کر آئے وہ دین ہے کیا, हर कंपनी, हर इदारा, हर ऑर्गेनाइजेशन अपना एक इंट्रोडक्शन या प्रोफाइल फेसबुक के ऊपर या अपनी वेबसाइट पे है क्या मैं कौन, बाकी चीजें तो बाद में। तो जब पैगंबर से पूछा गया कि यह है क्या चीज जो आप लेकर आए, तो ये वाली तीन आयतें नाजिल हुई कि आए हबीब जब कोई पूछे कि इस्लाम क्या है, बस ये तीन आयतें उसको सुना दिया करो, पूरा एक अशरा मैंने पढ़ ली। उतलो मा उहिया इलैया, आओ उतलो मैं तिलावत करूं, मा उहिया इलैया जो वही मेरी जानिब से, जो वही मेरी तरफ मेरे रब की जानिब से आई, और एक नहीं 500 नहीं 5000 जो भी आके सवाल करता है कि व्हाट इज इस्लाम, पैगंबर यही तीन आयतों की तिलावत करते, शुरू होता है कि शिर्क ना करो, ला तुशरिकू, और बीच की आयत आती है वला तक्रबुल फवाहिशा मा ज़हरा मिन्हा वमा बतन, सारे गुनाहों का तस्किरा नहीं, शराब तक का तस्किरा नहीं, तस्किरा है कि बेहयाई के कामों के करीब न जाना, वो जो खुले हैं वो भी और जो छुपे हुए बेहयाई के काम है वो भी। अब ये तफसीर इसकी बहुत ज्यादा दिलचस्प भी है, लेकिन जैसा कि मैंने कहा कि एक तो मैं अशरा पढ़ चुका हूं और फिर हुज्जतुल इस्लाम मौलाना मोहम्मद अली नकवी साहब माह मुबारक के रमजान में तफसीर करते हैं। सूरह आराफ, सूरह नाम सूरह आराफ, जब जाहिल और बेतुके लोग इस्लामी माशरे में पैदा होने लगे, घर के सूरह आराफ मक्के में नाजिल हुआ मदीने में नहीं, जो ये समझने लगे कि दीनदारी का तकाजा वही, जिहालत के नतीजे में आदमी समझता सूखी रोटी खाओ, नमक के ढेले से इफ्तार करो, बहुत ही गरम गरम पानी पियो, फटे हुए कपड़े पहनो, टूटे हुए मकान में रहो, जबकि तुम्हारी हैसियत इससे बेहतर की हो। अब ये आजकल के इस मजमे को तो बताना बेकार, मजमे के ख्यालात तो बहुत ऊंचे हैं, उनको तो सब कुछ यहां चाहिए, लेकिन एक ऐसा गुरु भी हमारे यहां जिसका वो वाकया आप सुनते रहते हैं, बहुत मशहूर वाकया है बहलौले दाना वाला, और चूंकि वो मेरे मौजू में भी आ रहा तो जरा सा उसका एक हल्का सा इशारा कर दूं, ये हल्का इशारा में पूरा वाकया तो आ जाएगा लेकिन पूरा वाकया नहीं उसका असल पैगाम, कि बहलौले दाना उस जमाने के बहुत ही मुकद्दस और मुत्तकी इंसान जो मशहूर है पब्लिक में, सवाल करते हैं कि बहलौल जरा ये हमें बताना कि आदमी को खाना कैसे खाना चाहिए, व्हाट आर द एथिक्स ऑफ या एटिकेट ऑफ फूड। मसलन जितनी मैंने इंग्लिश की टांग तोड़ी है ना, तो इस वक्त अंग्रेजों के बाबा आदम की कब्र में रूह तड़प के रह गई होगी, और मैं यही चाहता था कि उनकी रूहों को तड़पाऊं। तो खैर खुलासा ये, खाने के बारे में इस्लाम क्या कहता, नहीं बल्कि उल्टा वाकया में पड़ गया। हां बहलौल ने पूछा, तुम बड़े मुकद्दस और मुत्तकी और आलिम मशहूर हो, बताओ खाने के बारे में इस्लाम क्या कहता। उन्होंने जवाब दिया, खाने के बारे में इस्लाम कहता कम खाओ। जाहिल आदमी जिसे यह भी नहीं पता है, वो लोगों के सामने अपने इल्म का दावा कर रहा। बहलौल तो पागल आदमी है, पागल आदमी एक जुमला कह के दौड़ जाता है, दौड़कर अगले दिन फिर मिले। बहलौल ने कहा, तुम बहुत बड़े आलिम हो, ये बताओ बोलने के बारे में इस्लाम क्या इंस्ट्रक्शन देता। कहा कम बोलो। बहलौल फिर दौड़ गए, बोलना तक नहीं आता है और यहां आके इतना लोगों के साथ बात, मैं मुख्तसर कर रहा हूं, 40 मिनट का वाकया है, जो लोग ये वाकया मुझसे सुने उनको हैरत होगी कि मौलाना इतना मुख्तसर क्यों कर। अच्छा सोने के बारे में क्या, तीसरे दिन के बाद वो तो जो जवाब देंगे, पहले आप में से कुछ का जवाब कहेंगे, सोने के बारे में यह कि जब साजिद हसन मस्जिद पढ़े तो आराम से सो जाया करो, एक घंटे बाद उठा करो। खैर उन्होंने जवाब दिया, कम सो, कम बोलो, कम खाओ, कम सो, तीन जवाब। बहलौल ने कहा, जाहिल आदमी जिसे यह भी नहीं पता सोना कितना, सोना कैसा, अब तो पकड़ लिया, कहां तक बर्दाश्त कर। हाकिम के पास केस गया कि यह हदीसे रसूल का मजाक उड़ा रहा, ये तो हदीसे रसूल है, हदीसे मौला है, हदीसे इमाम, कम बोलो, कम खाओ, कम सो। बहरौल का जवाब तो याद है ना आपको, ये कुरान की उस आयत के हवाले से ये वाकया आया है जो आयत अभी तिलावत होना। बहलौल ने कहा कि मैंने किसी हदीस का मजाक नहीं उड़ाया, खाली तरतीब याद दिलाई, एक मजलिस इस अशरे की तरतीब के हवाले से जिसमें मैंने वो जुमला भी पढ़ा था कि पहले पाक करो और फिर नजासत करो, ये तो तरतीब नहीं हो सकती है ना, इस्लाम एक तरतीब का कायल। कहा मैंने तरतीब याद दिलाई, कम खाना बाद की चीज है, पहले देखना है कि खाना हलाल है कि हराम। अगर हलाल खाना है पेट भर के खाओ, अगर हराम खाना है तो कम क्या मतलब, एक कतरा भी हो तो पीना हराम है और एक निवाला भी हो तो खाना हराम। तरतीब याद दिलाइए, पहले हलाल हराम चेक करो फिर कम और ज्यादा पे जाओ। और सोना, अगर अपने सारे वाजिबात अंजाम दे के सो रहे हो तो पूरी रात आराम से सो, क्या आ रहे रात और दिन 24 घंटे सो जाओ, वाजिबात सारे अदा कर लिए, नमाजे वक्त में पढ़ ली फिर सो गए। और अगर वाजिबात को तर्क करके 5 मिनट सो रहे हो खाली, है ना, T20 का मैच चल रहा है नींद ही नहीं आ रही, या कोई और इतना ही दिलचस्प टीवी का प्रोग्राम है नींद ही नहीं आ रही, मालूम से आधा घंटा इनको नींद मिली ऑफिस में चले गए, बहुत अच्छा काम किया, बहुत मुत्तकी बन गए, कम सोए। अरे पहले हलाल और हराम वाजिबात को और जिम्मेदारियों, और फिर वो, क्योंकि हदीस इतनी मशहूर है, हदीस नहीं वाकया, कम बोलना, कहा कि ये चेक करो क्या बोल रहे, अगर जायज बातें बोल रहे हो तो पूरा दिन बैठे गपशप करते रहो, क्या हर, और अगर गाली दे रहे हो किसी को तो एक आधा मिनट ये भी हराम हो गया, ये कम बोलना तो है ना, कि मैं कम बोला तो आप, ये जो मिजाज एक लोगों का बन जाता है तरतीब भूल जाते हैं। वो देखिए कि शबे जुमा की नमाजें पढ़ी जा रही है और सुन्नत नमाजें पढ़ी जा रही है और सुन्नत रोजे रखे जा रहे हैं, अभी वाजिब कजा रोजे बाकी, अभी वाजिब कजा नमाजें बाकी, खूब चैरिटी हो रही है, खूब सदका और खैरात हो रहा है, खूब जियारत में पैसा खर्च किया जा रहा है दूसरों पर, खूब हज के अंदर खैरात की जा रही, खुमस नहीं दे रहे, रद्द मजालिम नहीं कर रहे, वाजिबात छोड़ के। ये जो एक मिजाज है जो शुरू होता कम बोलने, कम खाने, कम सोने की हदीस से, मोमिन को यहां तक पहुंचा देता कि गर्दन पे कर्जे भी हैं हज पे जा रहे, गर्दन पे कर्जे भी हैं, तफसील नहीं बता रहा मसले की, पहले आ चुका कि अगर खुद कर्जा देने वाला इजाजत दे दे या तारीख नहीं आई, ये भी कहने की जरूरत नहीं थी, लेकिन आज मुझे कुछ लोग ज्यादा नजर आ रहे हैं इसलिए मैंने ये याद दिला दिया। जब ज्यादा नजर आ रहे हैं तो दोबारा मेरा बयान क्यों डिस्टर्ब हो, शुरू में ही आप हजरात थोड़ा सा इधर उधर आ जाए ताकि फिर मैं आखिर मजलिस तक इसी स्पीड के साथ बात करूं, बाकी लोग सवाब क्यों ना ले लें दुरूद का, मोहम्मद वाले मोहम्मद। मगर ये मसला इस्लाम को आज नहीं चिमटा, ये मसला आज नहीं चिमटा कि बगैर इल्म के जब तकवा आता है तो वाजिब नमाजें कजा करके सुन्नत नमाजें पढ़ी जाती। वो तो कहिए कि आज के मराजे का एक ऐसा फतवा है जो आपको बहुत फायदा पहुंचा रहा, अब इतना करीब भी नहीं आ जाए, हलखाली लग रहा है, तो खुलासा यह है कि आज के मराजे, वरना पुराने मराजे तो इस फतवे में बहुत सख्त थे। वो क्या है, जो रोजे का मसला तो बच्चों को भी मालूम है, अगर आप पर कजा रोजा है तो आप कोई सुन्नत रोजा नहीं रख सकते, हत्ता जियारत पर जाने से पहले 3 रोजे रख के जाना मुस्तहब, वो भी नहीं रख सकते। अगर कजा रोजा, कजा रख लीजिए, लेकिन शिया उलमा की एक बहुत बड़ी तादाद जो माजी में गुजरी है यही उसूल नमाज के लिए बताती है कि अगर एक भी कजा नमाज है तो कोई सुन्नत नमाज नहीं पढ़ सकते। सोने वाले लोग मुतवज्जो के सुने, मैं ये नहीं कह रहा कि आज का मर्जी ये कहता है, बाद में आधी बात सुनते हैं लोग फिर बाद में या खुद कंफ्यूज होते हैं या मुझे कंफ्यूज करते हैं। आज का मर्जी नहीं कह रहा, लेकिन इतनी बड़ी तादाद कि यह कहा जा सकता है कि 50-50 कजा नमाज नहीं पढ़ सकते। अच्छा यहां एक अजीब बात, ऐसे कितने लोग आपको मिलेंगे जिन पर कजा रोजा नहीं, खासतौर पे आज की जो नस्ल रोजे रख लेते, और ऐसे बहुत कम मिलेंगे जिन पे कोई कजा नमाज नहीं, नमाजें होती तो वो जो आज के मराजे का फतवा है आपके बहुत काम का फतवा, वरना आप नमाजें वैसे से कब्र नहीं पढ़ सकते, तो सुन्नत नमाज है। और नमाजें वैसे से कब्र का लफ्ज मैं इसलिए भी लाए कि मरहूम फिदा अब्बास साहब को आज दफन किया गया है, तो आज की रात उनकी नमाज वैसे कब्र की रात, इमाम बारगाह अली रजा के कितने पुराने खिदमत गुजार जो कल कराची में इंतकाल कर गए, कल उनके लिए फातिहा था, आज उनकी नमाज वैशत की दरखास्त मजलिस के बाद की जाएगी, लेकिन वो रात आज नहीं पढ़ सकते। या ये कि ज्यारत वारिसा की नमाज नहीं पढ़ सकते, या जो आज बहुत से नेक बेटे और बेटियां नमाज हदिया वालिदैन या नमाज मगफरत वालिदैन पढ़ने नहीं पढ़ सकते थे पुराने महाराजे का, और एक दो का नहीं अच्छी खासी तादाद, ये फतवा था। लेकिन उसूल अपनी जगह यही है कि पहले वाजिबात का बोझ उतारो। करबला में बेहतरीन इबादत जियारत के बाद جتنی قضا نمازیں پڑھ سکتے ہو پڑھو، کیونکہ اشہد انک قد اقمت الصلاۃ، آقا حسین میں گواہی دیتا ہوں کہ سب سے پہلا جو مقصد آپ کے جہاد کا تھا وہ نماز تھا. اب جب آپ زیارت پڑھیں گے نا تو زیارت میں تو یہ کہیں گے، اور اس کے بعد باہر نکل کے آپ نمازوں کی جانب متوجہ ہی نہ دے سوائے ادا نمازوں کے، وہ بھی کچھ لوگ زیارت میں قضا کر دیتے. خیر، تو یہ جو ایک عجیب و غریب مومن بنتا، خمس کے نام پہ ایک درہم نہیں دے گا، چیریٹی اور ڈونیشن کے نام پہ ہزاروں دینے کو تیار ہو جائے گا، قرضہ ادا نہیں کرے گا، حج اور عمرے اور زیارت پہ جانے کو تیار ہو جائے گا. کچھ باتیں آ چکی ہیں، اس کو دوہرا نہیں رہا. یہ پیغمبر کے اعلان نبوت کے شروع سالوں میں ایسا گروہ آ گیا، شروع سالوں میں ہی، بعد میں چل کے مدینہ جا کے نہیں. ابھی تو مسلمان مکے میں کوڑے کھا رہے ہیں کافروں، ابھی تو ابو جہل و ولید و عتبہ و شیبہ، شیطان کسی حالت میں بھی مومن کو نہیں بخشتا ہے. داخل ہو گیا شیطان تو سورہ اعراف کی آیتیں نازل ہوئی، قل من حرم زینت اللہ التی اخرج لعباده والطیبات من الرزق. لگتا ہے کہ یہ آیت آج کی ہے، یہ آیت آئی ہے سورہ اعراف میں، پورا سورہ اعراف مکے میں نازل ہوا، اور پورے مکے کا 13 سال کا زمانہ مسلمانوں کے لیے ظلم اور تشدد کا زمانہ. جب ظلم و تشدد ہوتا ہے تو لوگ زیادہ دیندار بن جاتے ہیں، اس وقت کی حالت. اور پھر قرآن نے اس کے بعد کی آیت، دونوں آیتیں ملی ہوئی ہیں، قل سے شروع ہو رہی، قل من حرم زینت اللہ التی اخرج لعباده والطیبات من الرزق. اور پھر اگلی آیت میں کہا قل حرم ربی الفواحش ما ظہر منہا وما بطن والاسم والبغ. دو آیتیں بہت میچنگ والی آیتیں. اے حبیب، پوچھ لو ان لوگوں، من حرم، کون ہے جس نے حرام کر دیا زینت اللہ، اللہ نے جو چیزیں اخراج لعباده اپنے مومن بندوں کے لیے پیدا کی، زینت کی چیزیں، کون ہے کہ جس نے اس کو حرام کر دیا؟ اچھا نہ کھاؤ، اچھا نہ پہنو، اچھے مکان میں نہ رہو، اچھی گاڑی میں سواری نہ کرو. مولا کے صحابی تو اتنے کنفیوز ہوئے کہ مکان چھوڑ کے درخت کے نیچے بوری کا لباس پہن کے رہنے لگے. مولا نے کہا دشمن خدا شیطان نے تجھ پہ غلبہ کیا، یہ تقویٰ نہیں ہے، یہ تقویٰ نہیں. اللہ نے دیا ہے تو اچھا کھاؤ، اللہ نے دیا ہے تو اچھا پہنو، اللہ نے دیا ہے تو اچھی سواری میں بیٹھو. من حرم، کون ہے جس نے حرام کر دیا زینت اللہ، اللہ کی زینتیں، التی اخرج لعباده، جو اللہ نے بندوں کے لیے پیدا کی. یہ کس کے لیے پیدا کی؟ ہمارے اور آپ کے لیے. والطیبات من الرزق، اور رزق میں سے جو پاک و پاکیزہ چیز. اگر بچے کو پیزا میں مزہ آ رہا ہے لیکن وہ پاک و پاکیزہ، اور اگر ہمارے بچے کو برگر میں مزہ آ رہا ہے لیکن وہ پاک و پاکیزہ، تو ہم کون ہیں اس کو روکنے والے؟ اور پھر قرآن کی اگلی آیت آئی، بالکل اس سے ملی، یہ چیزیں حرام کرنے والا کون ہے؟ اگر حرام کرنا ہے تو حرم ربی، میرے رب نے حرام کیا ہے، الفواحش ما ظہر منہا وما بطن، بے حیائی کے کاموں کو حرام کیا، اس سے اپنے آپ کو بچاؤ. والاسم والبغی، اور گناہوں کو حرام کیا ہے اور ظلم کو حرام کیا. اب سوچنے کی بات کہ قرآن نے گناہ بعد میں کہا، بے حیائی اس سے پہلے لفظ استعمال کیا. حرما، یہ دو حرما ہیں، پہلا ہے من حرما، کون ہے حرام کرنے والا اللہ کی حلال چیزوں، کسے یہ اختیار ہے؟ اور دوسرا آیا کہ نہیں، اگر حرام کرنا ہی ہے نا تو یہ سنو، میرے رب نے حرام کیا ہے بے حیائی کو، گناہوں کو، ظلم کو. گناہ سے بھی پہلے بے حیائی آئی ہے، اس لیے کہ ہر بے حیائی حرام نہیں ہے، لیکن بے حیائی حرام کے راستے پہ لے جانے والی ہے. اب آج کل جب مراجع نے فتویٰ دیا کہ عورت اپنا چہرہ کھول سکتی، تو گویا وہ ایک اعتبار سے بے حیا نہیں، بے حیائی نہیں کر رہی، لیکن کھلے چہرے کا مقصد فری ہینڈ نہیں ہے نامحرموں سے ہنسی اور مذاق کا. دیکھیں، گناہ کا لفظ الگ آیا، بے حیائی کا لفظ الگ آیا، اور پہلے آیا حرم ربی. اس کو ابھی میں ایک فقہی لفظ سے سمجھاؤں گا. سورہ نور، ان الذين يحبون ان تشيء الفاحشه في الذين امنوا لهم عذاب اليم في الدنيا والاخره. جو لوگ مومنوں کے درمیان بے حیائی کے کاموں کو پھیلاتے ہیں. ابھی تک دو آیتیں تھیں، پہلی آیت تھی کہ اسلام کس چیز کا نام ہے؟ بے حیائی سے بچنے کا. دوسری آیت یہ تھی کہ حرام جو رب نے کیا ہے وہ بے حیائی کو، تیسری آیت ہے کہ چاہے خود بے حیا ہو کے نہ ہو، اگر معاشرے میں بے حیائی کو پھیلا رہا، 99% بچیوں کی فیس بک بے حیائی پھیلا رہی، تصویریں دیکھا کرے کس انداز کی ہیں، حجاب والی لڑکیاں بھی جب فیس بک کے اوپر پوسٹ کرنے جاتی ہیں تصویریں تو کیسی ہوتی ہیں، جب موبائل کے ذریعے سے تصویریں بھیجی جاتی ہیں، قرآن کہتا ہے ان الذین یحبون ان تشیع الفاحشہ، جو لوگ پسند کرتے ہیں کہ بے حیائی کی چیزیں پھیلے معاشرے میں، ان کے لیے دنیا اور آخرت دونوں میں دردناک عذاب، خالی عذاب نہیں کا دردناک عذاب کا، جسے اللہ کہہ دے کہ بہت تکلیف والا عذاب، ہمیں تو ہر عذاب تکلیف والا لگتا لیکن اللہ کہہ دے کہ ہر عذاب نہیں، بے حیا لوگوں کے لیے، اچھا یہ باتیں بہت پھیل رہی ہیں، تو اسلام کی بنیاد بے حیائی حرام ہوئی، مکے میں حرام ہوئی، سورہ انعام پہلے 3 سالوں میں نازل ہوا، سورہ اعراف پہلے 3 سالوں میں نازل ہوا، سورہ نور مدینے میں نازل ہوا، یہاں سے لے کے وہاں تک، اور پھر معصوم کی حدیث کہ جس کے پاس بے حیائی ہے اس کے پاس دین ہو ہی نہیں سکتا. اب یہاں ایک حدیث رک کے میں کہوں، پیغمبر نے فرمایا کہ 5 چیزیں بہت اچھی ہیں، لیکن یہی 5 چیزیں جو بہت اچھی ہیں اگر 5 آدمیوں کے پاس چلی جائیں تو اور اچھی ہوتی ہے. اب بہت ہی ایک عوامی سا جملہ میں بیان کر رہا ہوں، بعض اوقات ایسا ہوتا ہے کہ لباس بہت اچھا، ہم نے کہا بہت اچھا، لیکن ایک ایسا گریسفل پرسنالٹی ہے وجی، وہ پہنتا ہے تو یہ لباس اور اچھا لگنے لگتا ہے. یہ بہت، میں وقت نہیں ہے نا تو میں مثالیں نہیں دے رہا ہوں، بھئی یہ لباس تو آپ پر ہی جچتا، یہ کہا بھی جاتا ہے ہماری گفتگو میں کہ ہے بہت اچھا لیکن آپ پہن لیتے تو اور شان بڑھ جاتی، 4 چاند. اور پیغمبر کہہ رہے 5 چیزیں بہت اچھی، ہر ایک میں ہونی چاہیے، لیکن اگر یہ 5 چیزیں 5 گروہ میں آ جائیں تو یہ چیزیں اور اچھی ہو جاتی ہیں. پہلی جو چیز ہے، غبطہ وبطہ عربی کا لفظ ہے، سمجھانے کا وقت نہیں ہے، میں اپنی ٹوٹی پوٹی اردو میں ترجمہ کر دیتا ہوں، حسد سے دوری، حسد نہ کرنا، یہ بہترین چیز ہے کہ آدمی کے دل میں کسی کے خلاف کبھی حسد نہ آنے پائے. جو میں نے ایک مجلس میں عرض کیا تھا کہ ماں اور باپ کے علاوہ ہر ایک کے دل میں حسد آ ہی جاتا، اسی لیے مجتہدین کو ایک جملہ لکھنا پڑا، دل میں حسد کا آنا حرام نہیں ہے، حسد کا اظہار حرام. یہ تقریر کہیں اور بھی جا سکتی ہے لیکن صرف یہ یاد دلاتے ہیں، فضیل ابن عیاض کے دیندار شاگرد جو حوضہ علمیہ میں ان کے پاس علم دین حاصل کر رہا، بیمار پڑا، آخری وقت میں فضیل اس کے پاس گئے، 3 دفعہ یہ بحث آ چکی کہ پہلے زمانے میں آخری وقت بھی اتنا لمبا ہوتا تھا کہ موقع مل جاتا تھا توبہ کرنے کا، آخری وقت بہترین دعا کیا، بہترین جو مرنے والا پڑھے، یاسین اور صافات نہیں، لا الہ الا اللہ الحلیم الکریم، لا الہ الا اللہ العلی العظیم، سبحان اللہ رب السماوات السبع ورب الارضین السبع. یہیں سے مجلس شروع بھی ہوئی تھی، یہ نماز کی بھی بہترین دعا، اور یہ وقت آخر مرنے والے کے لیے بھی آگے کی مشکلات آسان کرنے کے لیے بہترین دعا. اگر وہ نہیں پڑھ سکتا تو مستحب ہے کہ اطراف میں موجود لوگ اس کو پڑھوائیں، پڑھتے جائیں اور کہیں کہ تم ریپیٹ کرو. اسی لیے اگر آپ نماز میں اس کو عادت بنا لیں تو وقت آخر آپ کسی کے محتاج بھی نہیں ہوں گے. خیر یہ تو ایک ضمنی بات اس لیے بھی آ گئی کہ آج شب جمعہ، پچھلی دفعہ عذاب آیا تھا، آج ایک دو باتیں آ رہی ہیں اس سے بچنے کا طریقہ. تو خیر وقت آخر مہلت مل جاتی تھی پہلے، اب یہ بحث کو دوبارہ نہیں شروع کرنا. چنانچہ فضیل پہنچے اور دیکھا کہ یہ آدمی ابھی زندہ، ہاں حالت بتا رہی ہے کہ بس مرنے ہی والا، ابھی زندہ، کہا بیٹا کلمہ پڑھو. انتہائی غصے اور ناگواری کے ساتھ فضیل کو دیکھا. بعض اوقات آدمی کسی کے احترام میں کچھ بول نہیں پاتا لیکن انداز سے لگ جاتا ہے نا، جیسے میری مجلس میں آدھے چہرے مجھے ایسے ہی گھور رہے ہوتے ہیں، اسی لیے میں ہمیشہ گلاسز 2 نمبر کم لے کے آتا ہوں کہ چہرے نظر ہی نہ آئے. تو خیر تو اب مسئلہ یہ کہ فضائل کے شاگرد نے انتہائی غصے کے عالم میں دیکھا کہ انداز میں ظاہر ہو گیا کہ استاد کا احترام بھی گیا، پسند نہیں آئی بات. فضائل نے ریپیٹ کیا، بیٹا آخری وقت ہے، کلمہ پڑھو. غصے کے عالم میں بول اٹھا، نہیں پڑھنا مجھے کلمہ، کلمہ نہیں پڑھنا، اور اس طریقے سے بات کر رہا. تیسری مرتبہ کا، بیٹا کلمہ پڑھ لو. اب اٹھ کر بیٹھ گیا، مارنے کی تیاری کر رہا. طاقت ہوتی تو جوتا جو بستر کے قریب رکھا ہے کھینچ کے مار دیتا. ایک جملہ کہا جس کے بعد فضائل کے لیے وہاں ٹھہرنا حرام ہو گیا، میرے گھر سے نکل گیا. اب گھر کا مالک اگر منع کرے، یہ تو اس سے پہلے بھی بات آئی تھی، الغاصب بالحیات الغاصب بالجفا، میں غاصب بالجفا تو اصل حرام ہے. یہ کچھ چیزیں پہلے آ چکی ہیں، جو لوگ نہیں تھے ان سے میری معذرت. اب فضائل چلے، جیسے ہی باہر نکلے رونا پیٹنا، یعنی مر گیا وہ آدمی. بالفاظ دیگر اتنا وقت ہی نہیں ملا کہ اپنے اس عمل پہ شاید توبہ کر لیو. کلمے کا نام سن کے اپنے استاد کو جوتا مارنے والا اور گھر سے دھکے دے کے نکالنے والا مر گئے. جب اس سے خواب میں ملاقات ہوئی، پوچھا بیٹا یہ تجھ پہ کیا گزرا؟ کہا تین گناہ کی یہ سزا مجھے ملی کہ آخری وقت میں کلمے سے محروم رہا. ان میں پہلا گناہ، پہلا، تیسرا نہیں، پہلا، میں ہر ایک سے حسد بہت کرتا تھا. کسی کے پاس کوئی نعمت آ جائے، کسی کی حالت اچھی ہو جائے، بخود بخود میرے تن بدن میں آگ لگ جاتی، اور ہر وقت کوشش کرتا تھا کہ کسی طرح سے یہ اس کی حالت خراب ہو جائے. میں تفصیل نہیں بتا رہا کیونکہ موضوع حسد نہیں، لیکن موضوع یہ ہے کہ ایمان کیسے جاتا، وقت آخر کیا چیزیں ایمان کو رخصت کر دیتی ہے، کیا چیزیں روک لیتی ہے. لا الہ الا اللہ الحلیم الکریم، لا الہ الا اللہ العلی العظیم. خیر، اب یہ چھوٹی چھوٹی باتیں ہیں، میں ان کو جوڑ بھی نہیں پا رہا ہوں. کہا کہ حسد سے بچنا بہترین چیز ہے. کس نے کہا؟ کائنات کے سب سے سچے انسان نے کہا، بہترین چیز ہے. لیکن اگر علماء میں یہ چیز پائی جائے تو یہ اور اچھی ہو جاتی ہے. عالم ہو، کسی دوسرے عالم سے حسد نہ کرے. جب ہم لوگ حوض علمیہ میں ایڈمیشن لیتے ہیں نا، تو سب سے پہلی جو حدیثیں ہم کو پڑھائی جاتی ہیں ان میں سے ایک ہی ہے. بہرحال ایک خرابی ہے، اچھے سے اچھے عالم میں بھی آپ دیکھیں گے کبھی یہ خرابی آ جاتی، دوسرے عالم سے حسد. چھوڑ دیجئے، یہ آپ کا موضوع نہیں ہے، اور زیادہ بے دین اور عالم دشمن لوگوں کو چانس ملے گا. کہا امانت کو ادا کرنا، یعنی خیانت نہ کرنا. خیانت نہ کرنا اچھی چیز ہے، لیکن اگر تاجر خیانت نہ کرے تو یہ اور اچھی ہو جاتی، ورنہ تو ہر آدمی پر واجب ہے خیانت نہ کرے، دھوکہ، فراڈ، چیٹنگ. لیکن جو بزنس مین لوگ ہیں، ان میں جب یہ چیز آتی ہے تو اور اچھی ہو جاتی. اور تیسری چیز ہے توبہ، بے اچھی چیز، شب جمعہ توبہ، جوانوں میں توبہ آ جائے تو اور اچھی ہو جاتی. جو جوان تو کہتے ہیں نا کہ مولانا ابھی تو بہت عمر باقی ہے، بڑھاپے میں جا کے توبہ کر لیں. شیخ سعدی کہتے ہیں کہ بوڑھا ہو کے تو خونخوار بھیڑیا بھی جو ہے نا وہ بہت نیک و متقی بن جاتا. تو اگر توبہ جوان میں آ جائے تو یہی توبہ ہے نا، اس میں چار چاند لگ جاتے ہیں، یہی توبہ اتنی اچھی چیز بن جاتی ہے. اور چوتھی چیز، میں پانچویں چیز نہیں پڑھوں گا خاص وجہ سے، چلے پانچویں چیز ہے عدل اور انصاف، لیکن بہرحال اس کو چھوڑ. چوتھی چیز حیا، حیا بہترین چیز حیا ہے، کیونکہ لا دین لمن لا حیا لہ. لیکن اگر عورتوں میں آ جائے تو یہ ہوا، یہ حیا ہواؤں میں اڑنے لگتی ہے، چار چاند لگ جاتے ہیں، شوکت بڑھ جاتی ہے، شان و شوکت اگر عورتوں میں آ جائے. اس میں دو پیغام آ گئے، نمبر ایک، حیا خالی عورت کا موضوع نہیں ہے، مرد کو بھی حیا کرنا. جو ہمارے یہاں حیا کے حوالے سے سارا زور حجاب پہ دیا جاتا ہے، مرد سمجھتے ہیں کہ حجاب ہے، الحمدللہ. آج اس علاقے میں یا پھر بھی لباس کی حد تک بات کر رہا ہوں، اگر میں اس وقت کینیڈا یا امریکہ میں مجلس پڑھ رہا ہوتا تو آپ کو معلوم ہے یہ جتنے بچے سامنے بیٹھے اور ان کے ساتھ کے بزرگ، چھوٹی چھوٹی نیکریں پہن کر وہ والی ٹی شرٹ پہن کے بیٹھے ہوتے، جو مائیکل جیکسن اسٹائل کہلاتا تھا ایک زمانے میں، اب تو بیچارہ مر مرا گئے. خیر، تو خلاصہ یہ مجلس میں بیٹھے ہوتے. کیا ہوا مولانا؟ جتنا واجب ہے اتنا تو ہم نے پردہ کیا ہوا. بات واجب کی نہیں ہے، بات قرآن نے کہا کہ بے حیائی کو اللہ نے حرام کیا، پھر گناہوں کو حرام کیا. बेहयाई वो चीज है जो आदमी को गुनाह के रास्ते पे लगाने वाली है। तो जब गुनाह हो जाए तब कोई थोड़ी अल्लाह कहेगा कि इससे बचो, पहले से बता देगा ये जो काम कर रहे हो उसका क्या नुकसान है। मसलन खाने पीने में वालिदैन या डॉक्टर एहतियात कराते हैं ना, ये एहतियात करो, ऐसा तो नहीं कि पहले वो सारी चीजें खाओ जब बीमार हो जाओ तो आए, वो गलत तबीब है, आगाज शुरू से होना चाहिए। अब एक आदमी शाख पर बैठा हुआ उसी शाख को आड़ी से काट रहा, जब काट के धड़ाम से गिरे तब आप उससे कहने जाएं, ये तो हिमाकत है ना। जब अमल उसने शुरू किया है जिसके नतीजे में वो दरख्त से गिरेगा तब रोकिए उसको। ये इस्लाम बेहयाई को कहता है। बेहयाई खुद एक गुनाह नहीं है, बेहयाई गुनाहों का रास्ता खोलती है। क्यों? क्योंकि बेहयाई आखिर में ईमान ही खत्म कर देती है। ये जुमला है जर्रन बे जर्रन, जर्रन बे जर्रन। याद आया आपको ये जुमला किसका है और कहां इस्तेमाल हुआ? वैसे तो खैर बहुत जगह पे इस्तेमाल हुआ, सातवें इमाम के रोजे के एक दरवाजे के सामने जो आयतुल्लाह सिस्तानी का बहुत बड़ा फतवा पूरी दीवार पे लगा हुआ है, दीवार के कद से बड़ा फतवा, ये दरवाजा छोटा है इससे बड़ा, वो फतवा लिख के लगाया गया है। जायरीन जा रहे हैं ना तो जियारत, एक आध जुमला मैं फिर भी बयान कर देता हूं। सातवें इमाम के रोजे के सामने आयतुल्लाह सिस्तानी का ये फतवा जिसमें ये लफ्ज जर्रन बे जर्रन भी आया और भी कई जगह पे ये लफ्ज आया। ये क्या है? इंटरनेट पर लड़कियों से चैटिंग करना लड़कों के लिए हराम और लड़कों से चैटिंग करना लड़कियों के लिए हराम। फेसबुक पर इस तरह से लड़कियों लड़कियों का आपस के अंदर राबिता रखना कॉन्टेक्ट करना हराम। चाहे जुमला आप सुनिए, चाहे इसमें कोई गुनाह की बात ना हो, एक आम डिस्कशन हो रहा है, कोई हराम की बात ना हो, कहते फिर भी हराम। भाई क्यों हराम है जब एक हलाल बात हो रही है? बहलौल दाना ने जुनेद बगदादी को यही समझाया था कि हलाल चेक करना है फिर इजाजत है। कहा इसलिए कि ये अमल जर्रन बे जर्रन आदमी को पता भी नहीं चलेगा, उसे खींचता हुआ हराम के रास्ते पे ले जाएगा। अभी हराम नहीं है, अभी तो बात हो रही है कि आज कॉलेज में लेक्चरर ने क्या लेक्चर दिया, मैं नहीं गई थी, जरा नोट्स भिजवा दो, जरा और कोई आम दुनियावी बात। लेकिन इसी तरह से ये कॉन्ट्रैक्ट रहा तो ये खींचता हुआ, जर कहते हैं अरबी में खींचने को, ये खींचता हुआ इस तरह हराम तक ले जाएगा कि आदमी को खुद पता नहीं चलेगा कि मुझसे हराम हो गया। दुनिया में इस फेसबुक और इंटरनेट के नतीजे में जितने घर टूटे, जितनी बच्चियां अपने वालिदैन का घर छोड़ के गई, जितने बच्चे हरामकारी के गुनाह की जानिब गए, इससे तो शराब के नतीजे में भी ये हराम नहीं हुए, क्योंकि शराब खुला गुनाह, ये जो है ये खुला गुनाह नहीं, ये जो है जर्रन बेजर्रे ने आहिस्ता आहिस्ता खींच के ले जाता। बेहयाई मां जहरा मिन्हा व मां बतन, शुरू दिन से इस्लाम ने कहा गुनाह से बाद में रोकेंगे, पहले वो रास्ता बंद करना है आपके घर का जहां से गुनाह था। और इसमें अब वक्त नहीं रहा क्योंकि आज मसाइब की रात, जल्दी से दो जुमले कह के बाकी बातें कल के लिए, इंशाल्लाह सेहत रही तो कल की एक मजलिस भी मुझे अभी पढ़ना है, दो बातें। अब मसाला यह है कि इसका इलाज क्या है? एक इलाज तो कुरान ने इतना मशहूर बता दिया कि हर एक को याद, जितनी आयतें आज मैंने पढ़ी थी खुतबे के बाद उन सब में लफ्ज आया बेहयाई के लिए, एक ऐसा लफ्ज जो उर्दू में बहुत बुरे माने देता अरबी में नहीं, फवाहिश फाहिशा, और कुरान की आयत आई इसके मुकाबले में इन सलात तन्हा अनिल फाहशा, ये नमाज है जो बेहयाई के कामों से तुमको रोकती। अब वह बेहयाई की मजम्मत करके तरीका बताया कि यह नमाज बोझ नहीं है, मुसीबत नहीं है, जहमत नहीं है, यह इतना बड़ा एक इलाज और दवा है हमारे लिए। किस चीज का इलाज और दवा? बेहयाई से रोकने का। तभी एक और हदीस सुनी, यह तो आयत है हदीस, अस्सलात अमूद अद्दीन, नमाज दीन का सुतून है, पूरा दीन इस पर खड़ा। क्यों? इसलिए कि अगर बेहयाई के काम करोगे तो दीन खत्म हो जाएगा, ला दीन, दीन ही नहीं रहेगा। नमाज बेहयाई से बचा के दीन को मजबूत करती है। वो सपोर्ट करती है दीन को, वो सुतून बनती है, वो पिलर बनती है, वो बुनियाद बनती है, वो हदीस हो कि यह आयत। अब आप कहेंगे हमारे घर में तो नमाजें भी हैं और बेहयाई भी, तो किसी पाकिस्तान के डॉक्टर से पूछ ली। आप कहेंगे कि डॉक्टर साहब आपने हेपेटाइटिस सी की यह दवा लिखी, हम दवा भी खा रहे हैं, कोई फायदा भी नहीं हो रहा। कहा कि वो दो नंबर की दवा है, कहां से आपने खरीद ली, किसके पास से खरीद ली, ये तो औरंगी टाउन के किसी घर में बना के बेची गई है, इसके मेड इन इंग्लैंड लिख के। वो यही जवाब देगा, नमाज जो इस्लाम चाहता वो वाली नमाज बेहयाई के कामों से रोकती। अब मजीद बातें कल होंगी, आज का वक्त खत्म हो गया। मैंने कहा कि यहां पर दो जुमले मुझे अर्ज करना था। ये पहला जुमला कि नमाज जो एक दो दफा आठ दिनों में नमाज का मौजू भी आया, छठे इमाम की आखिरी हदीस भी आई नमाज, तो क्यों इतनी अहम है नमाज? अल्लाह के लिए नहीं, हमारे लिए, हमें दूर करेगी बेहयाई से तो हमारे दीन को मजबूत करेगी, तो हमारे घर को शैतान से बचाएगी। और दूसरी चीज है औरत, क्योंकि ये बेहयाई का काम हो कि दीन छीनने का काम हो कि हमें गैर मोमिन बनाने का काम हो, ये कर कौन रहा? शैतान। और शैतान का मुकाबला जितने अच्छे तरीके से औरत कर सकती है, मर्द नहीं कर सकता। भाई ये जुमला कल के लिए उधार है, इसको समझाना। औरत तो नमाज दीन का सुतून है, औरतें भी दीन का सुतून है, वो बचाने वाली है दीन। आका हुसैन के जुमले से अब मैं मसाइब पे आ जाता हूं। आई अब्दुल्ला इब्ने अब्बास, मैं इसलिए लेके जा रहा हूं इन सैदानियों को कि मेरा जिहाद तो पूरा नहीं हो सकता इनके बगैर। दीन बचाने हुसैन जा रहे हैं ना, हुसैन की शहादत से दीन नहीं बचेगा अगर हुसैन के इस मकसद को और मसाइब को बताने वाली कोई ज़ैनब ना हो। बहुत एक जुमला मैंने बहुत कहा था, इसलिए उसको वजाहत नहीं करता। गदीर खुम के मैदान में कोई औरत न थी तो गदीर छुप गया, करबला में ज़ैनब थी, कयामत तक के लिए करबला बाकी। करबला कौन है? दीन बचाने वाली। और ज़ैनब कौन है? करबला बचाने वाली। ये पैगाम हमारी औरत के लिए भी है और हमारे मर्दों के लिए भी, लेकिन कम अब तो सिर्फ इतनी सी बात। मगर थोड़ा नहीं अच्छी, मगर याद रखिए कि ज़ैनब तो जिस तरह भी दीन को बचाए, हमें ताज्जुब नहीं होता, अली की बेटी है, फातिमा की वारिस है, रगों में वही खून गर्दिश कर रहा है जो अली का खून है, वही शीरे फातिमा ज़ैनब की भी गिजा बना है जो हसन हुसैन की गिजा बना था। जिस घर में ज़ैनब रहती थी, एक अजीब घर था, ऐसा घर तो इस कायनात में हमें किसी का नहीं मिला, हत्ता बाद के मासूमीन का भी नहीं मिला। जहां नाना आए तो वो भी मासूम, बाबा पे निगाह पड़े तो वो भी मासूम, मां को देखे तो वो तो खैर तमाम मासूमों की सरदार, भाइयों के साथ खेलने जाए तो बड़ा भाई भी मासूम है, छोटा भाई भी मासूम, इतने मासूम एक वक्त में ज़ैनब के घर में जमा हुए। अल्लामा हिल्ली के बेटे का एक वाकया पढ़ा था ना, वो मैं इशारा भी नहीं कर रहा हूं, वक्त नहीं। तो आप इस माहौल में तो ज़ैनब को पंद्रहवां मासूम कहने को दिल भी चाहता, लेकिन बहरहाल अगर किसी वजह से दीन रोकता है तो साहिब है किस्मत सुगरा तो। अब ज़ैनब का जो भी जिहाद हो, फिर भी हमें ताज्जुब नहीं होता। हाँ, ताज्जुब होता है रबाब के जिहाद पर, ताज्जुब होता है फरवा के जिहाद पर, ताज्जुब होता है लैला के जिहाद पर। ना इनके घर में कोई मासूम नाना है, ना इनका बाबा मासूम है, ना मां मासूमा है, ना भाई मासूम है, एक आम उम्मती कलमा पढ़ने वाले घर में पैदा हुई। लेकिन आप बताइए कि अगर हमारा अकीदा हमको न रोकता कि ज़ैनब इन सब की सरदार, अकीदा ये कह रहा है, तो हमें तो कोई ज्यादा फर्क भी नजर ना आता इनके जिहाद में, क्योंकि ये अहले बैत का घराना। यहां तो बाहर से आने वाला अगर सलमान है तो मिन्ना अहलुल बैत बन जाता है, कंबर है तो जन्नत का बादशाह बन जाता है, फिज्जा है तो कायनात की मलिका बन जाती है। तो ये सारी बीवियां तो इस घर में 24 घंटे रहने वाली, इस घर में हर शख्स अपनी जगह दीन बचाने वाला। लेकिन जो जुमला आका हुसैन ने अली असगर से कहा था, مرحوم مولانا غلام عسکری صاحب علی اللہ مقامہ ہوئی حدیث اکثر یہ روایت اکثر پڑھتے. یہ 28 رجب کو جب حسین کا قافلہ مدینے سے چلا تو اصغر صغرا کی گود سے آنے کو تیار نہیں. ہر بی بی نے کوشش کی. آخر حسین خود آئے اصغر کے قریب. وہ چھوٹی بہن کی گود میں ہے, صغرا کی گود میں اصغر. حسین نے صرف ایک جملہ کہا, اس سے پہلے رباب کوشش کر چکی ہیں, اصغر بیٹا آ جا, سواریاں آ گئی. فروا کوشش کر چکی ہیں, زینب کوشش کر چکی ہیں, اصغر آج کسی کی بات نہیں سن رہے. حسین نے ایک جملہ کہا, یہ نہیں کہا کہ اصغر آ جا, یہ تو ہر بی بی نے کہا کہ اصغر جو جہاد میں کربلا میں کر رہا ہوں, تیرے بغیر میرا جہاد کامیاب نہیں ہو سکتا. اتنا سننا تھا, کربلا میں بابا کو میری ضرورت. سڑک کے ایک بار باپ کی گود میں آئی تو جو جملہ اصغر کے لیے حسین نے کہا, تو میں نے کہا نا کہ زینب کا جہاد, یہی جملہ زینب سکینہ کے لیے کہیں گے. سکینہ بیٹی, میں تجھے ان مصائب میں نہیں دیکھ سکتی, لیکن جو جہاد میں شام میں کرنے جا رہی, میرا جہاد تیرے بغیر کامیاب ہو ہی نہیں سکتا. حسین کو اصغر کے خون کی ضرورت تھی کربلا کی کامیابی کے لیے, زینب کو سکینہ کی موت کی ضرورت تھی شام کی کامیابی کے لیے. اب چونکہ مصائب کی منزل ہے, ورنہ کبھی شہزادی سکینہ کے حالات بیان کروں تو اس جملے کی وضاحت بھی کروں کہ یہ خالی عقیدت کا جملہ نہیں ہے. کس طرح سکینہ نے زینب کے جہاد کو کامیاب کیا. البتہ امتحان تھا تو بہت مشکل. روایت کا جملہ ہے کہ جب اصغر کے گلے میں 3 بھال کا تیر لگا اور حسین نے تیر کھینچنا چاہا تو اصغر تڑپ کے رہ گئے. مجاہد بن کے آیا ہے, جہاد کر رہا ہے, لیکن درد و تکلیف تو اپنی جگہ نا, ننا بچہ تڑپ کے رہ گئے. حسین کو ایک جملہ کہنا پڑا تھا, اصغر بیٹا مجھے معلوم ہے تجھے بہت تکلیف ہو رہی, لیکن شیر خدا کا پوتا ہے, حسین کا بیٹا ہے, عباس جری کا بھتیجا ہے, میں تیر کھینچتا ہوں, تڑپنا نہیں. یہی امتحان سکینہ کو دینا پڑ رہا. باپ اور پھوپھی کے جہاد کو کامیاب کرنا ہے اس بچی کو, لیکن مصائب تو اتنے برداشت کیے کہ بار بار زبان پہ ایک سوال آتا. اور یہ میرا ایک جملہ بھی, وقت ہوتا تو میں تشریح تو نہیں کرتا, ذرا اور وضاحت سے بیان کرتا, پھر بھی سن لی. میرا مولا سجاد علی کا وارث بھی ہے, علی کا بیٹا بھی. اگر علی سلونی کا دعویٰ کرتے ہیں, سجاد کا بھی یہی دعویٰ. ہر آدمی کے سوال کا جواب سجاد کے پاس. مگر کتنی عجیب بات, سلونی کا دعویٰ کرنے والا امام معصوم ننی بہن کے ایک سوال کا جواب نہیں دے پاتا, خاموش ہو جاتا. کائنات کے مسائل کو حل کرنے والا ایک سوال کا جواب نہیں دے پاتا. کہ جب شام کا وقت آتا ہے, شام میں ملک شام میں جب شام کا وقت آتا, زندان شام تو آپ کو پتا ہے وہاں کوئی چھت نہیں ہے, کھلا ہوا, اور سکینہ کی نگاہ پڑتی ہے, پرندے جھنڈ کے جھنڈ اڑتے ہوئے جا رہے ہیں. سجاد کے قریب آ کے کہتی ہے, بھیا یہ سب کہاں جا رہے ہیں؟ آقا سجاد کا جواب ہے, سکینہ بہن شام ہو گئی, یہ اپنے اپنے گھروں کو جا رہے ہیں. ننی بچی تڑپ کے کہتی ہے, تو بھیا ہم اپنے گھر کس دن جائیں؟ ہر سوال کا جواب دینے والا سجاد سکینہ کے سوال کا جواب نہیں دے سکتا. کیسے کہے کہ سکینہ بہن سب اپنے گھر واپس جائیں گے, تیرے مقدر میں گھر جانا نہیں لکھا ہے, تجھے اسی اندھیرے زندان میں قیامت تک رہنا ہے. وہ ننی سکینہ کا ایک طریقہ بن گیا جو حسین کے کربلا کے اصغر کے جہاد کی طرح سکینہ کا یہ جہاد ہے. بس ایک فرق, اصغر نے کربلا میں جہاد کیا تھا سوکھے ہوٹوں پہ زبان پھیل, اور سکینہ کا جہاد یہ ہے کہ پورا دن روتی ہے, آدھی رات تک روتی ہے, آدھی رات تک. اب ہوتا یہ ہے کہ جب آدھی رات کا وقت آتا, زینب تسلی تو دن بھر دے رہی, لیکن اب تسلی دلا کے سکینہ کو سلا دیتی ہیں, آدھی رات کو بچی سو جاتی اور فجر کے قریب دوبارہ بیدار ہوتی. جب تک سکینہ رو رہی, ساری سیدانیاں ساری بیویاں سکینہ کو گھیرے میں لے کے خود بھی سکینہ کے ساتھ روتی، آدھی رات کے بعد یہ بیویاں بھی سو جاتی. نہیں، جملہ مکمل نہیں ہوا. خالی یہی لوگ نہیں جاگتے آدھی رات کا، ادھر اپنے محل میں یزید بھی ننی بچی کے رونے کی آواز محل کی دیواروں سے ٹکراتی ہے نا. آدھی رات تک بستر پہ کروٹیں بدلتا ہے لیکن سکینہ کا ماتم یزید کو بھی نہیں سونے دیتا. آدھی رات کو جب سکینہ چپ ہوئی، بیویاں سوئی، تو یزید کو بھی نیند آئی. مگر پھر آج کی رات آ گئی، یہ آج کی رات آ گئی، نو سفر کا دن گزرا، رات آ گئی. آدھی رات تک سکینہ روئی، آدھی رات کے بعد لیٹ گئی، سو گئی، بیویاں بھی لیٹ گئیں، بیویاں بھی سو گئیں. یزید کی بھی آنکھ لگنے والی ہے کہ اچانک سکینہ تڑپ کے اٹھی، دوبارہ اٹھ کے بیٹھ گئی، ہائے میرا بابا کہاں چلا گیا. اور سکینہ کا یہ کہنا، ساری بیویاں نیند سے بیدار ہوں. زینب قریب آئی، سکینہ تجھے پتا تیرا بابا کربلا میں رہ گیا، آدھی رات کے بعد سو جاتی ہے، آج دوبارہ کیوں جاگ گئی؟ کہا پھوپھی اما میں کربلا کی بات نہیں کر رہی، میں ابھی ابھی سوئی تھی تو آج خواب میں مجھے میرا بابا نظر آیا. اکیلا نظر نہیں آیا، میری دادی فاطمہ بھی بابا کے ساتھ تھی. میں نے بابا کو سلام کیا، کہا بابا آپ کے بعد میں نے بہت مصیبتیں برداشت کی. بابا نے کہا سکینہ بیٹی پریشان نہ ہو، گھبرا نہیں، آج تیری مصیبتوں کی آخری رات ہے، تیری دادی تجھے لینے آئی ہے، میں تجھے لینے آیا ہوں، سکینہ ہمارے ساتھ چلنے کی تیاری کر. ابھی تو بابا یہ کہہ رہا تھا کہاں چلا گیا میرا بابا. زینب سے لے کے فضہ تک ساری بیویاں سمجھ گئیں فاطمہ اور حسین لینے آئے اس کا مطلب کیا ہے، سب سمجھ گئے. سکینہ کو دوبارہ گھیرے میں لیا، ماتم شروع ہو گیا. ادھر یزید پاگلوں کی طرح سے بستر پہ اٹھ کے بیٹھ گئے، کہا کہ آدھی رات کے بعد تو مجھے نیند ملتی تھی، آج یہ آدھی رات کے بعد بھی رو رہی ہے، کیا آج میری پوری رات کی نیند جائے گی؟ جاؤ کنیزوں بچی کو خاموش کراؤ. کنیزوں نے ہاتھ جوڑ دیے، کہا کہ آقا ہر کام ہر حکم پہ عمل کر سکتے ہیں، یہ تو ناممکن حکم ہے. کیا ناممکن ہے؟ کہا چپ کراؤ. کہ کیسے چپ کرا؟ اگر اس کو ڈانٹتے ہیں تو کہتی ہے اور روتی ہے، بابا ذرا آ کے میری مدد کر. ارے اگر اسے تماچے لگاتے ہیں وہ کہتی ہے چچا عباس ذرا آ کے دے. کیسے خاموش کرائے؟ اب یزید پریشان، ایک کنیز آگے بڑی، کہا کہ یزید بچی بار بار کہہ رہی ہے بابا بابا بابا، تیرے خزانے میں اس کے بابا کا کٹا سر ہے نا، وہ سر بھجوا دے، شاید اسے دیکھ کے اسے سکون آ جائے. ادھر زینب سکینہ کو گھیرے میں لے کے بیٹھی، سکینہ کہہ رہی ہے ہائے میرے بابا دادی کے ساتھ آئے تھے، کہاں چلے گئے؟ ایک بار سکینہ کھڑی ہو گئی، زندان کے دروازے کی جانے بڑھنے لگی. سکینہ زینب نے کہا سکینہ کہاں جا رہی؟ کہا پھوپھی اما مجھے دروازے سے بابا کی خوشبو آ رہی ہے. اور زینب نے مڑ کے دیکھا، دروازہ کھلا، یزید کی کنیزیں کشت لے کے آ رہی ہیں جس پہ کپڑا پڑا ہوا، اور شہزادی زینب کے سامنے یہ کشت رکھ دیا، حاکم نے یہ بھجوایا. زینب حیران، آدھی رات کو یہ کشت، ایک بار کپڑا ہٹایا، حسین مظلوم کا کٹا سر ساری بیویوں کے سامنے، کیا ہوا ہوگا؟ ساری بیویاں اپنی اپنی جگہ سے کھڑی ہو گئیں، کٹے ہوئے سر کا رخ کیا، السلام علیک یا ابا عبد اللہ، السلام علیک یا ابن رسول اللہ. زینب نے کٹا سر اٹھا کے سکینہ کی گود میں دیا، سکینہ بیٹی لے تیرا بابا آ گیا. بچی جھکی، باپ کے ہونٹوں پہ ہونٹ رکھے. تاریخ میں ایک جملہ آ گیا، ہمیشہ حسین جھک کے سکینہ کا بوسا لیتے تھے، آج منظر الٹا ہو گیا ہے، بچی جھک کے باپ کا بوسا لے رہی. بابا ذرا دیکھ میرے رخسار پہ تماچوں کے نشان، میری کمر پہ کوڑوں کے نشان. ایک بار روتے روتے بچی کی آواز بند ہو گئی، बच्ची की आवाज बंद हो गई। जैनब घबरा गई, सज्जाद बेटा जरा देख मेरी सकीना पे क्या गुजरी, खुदा किसी बड़े भाई को छोटी बहन की ये हालत न दिखाए जो मेरे मजलूम आका सज्जाद जिंदा निशान। आगे बढ़े, सकीना का बाजू थामा, पलट के जुमला का फूफी अम्मा, इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन, मेरी बहन मुझे छोड़ के चली गई। आखिरी दो जुमले, गस्ताला बुलाई गई गुसल के लिए, चीखे मारती हुई बाहर आ गई, हाँ इस बच्ची पे तुमने कितने जुल्म किए, सारा जिस्म जख्मी है, मोहम्मद की नवासी को शाम गरीबा जले हुए कुर्तों में, लहू भरे हुए कुर्ते में कफन दिया। सज्जाद मैयत लेके आगे बढ़ रहे, खुदा आपको तेरी शाम के कैद खाने में ले जाए, एक नन्नी कब्र। सज्जाद आगे बढ़े, एक बार कब्र में सकीना को उतारना चाहते हैं, फातिमा की आवाज आई, सज्जाद बेटा सकीना को लेने के लिए मैं आई हूँ, ला मेरी सकीना को मेरे हवाले को। खुदावंदा साहिबा ने ईमान के इस गिरिए का वास्ता, दुनिया और आखिरत की हर परेशानी से महफूज फरमा, इनकी सारी हाजतें पूरी फरमा, हमारे तमाम मरहूमी खुसूसन मरहूम फिदा अब्बास को आले इल्लीन में अहले बैत अतहार से मुलाक फरमा, इन मजालिम के इंतकाम के लिए इमाम जमाना के जुहूर में ताजील फरमा। मातम हुसैन।